श्रोताहरू नमस्कार, आज पनि हामी सदा चाहिँ आइतबार बेलुकी 9:30 तपाईँको रेडियो सेटमा उपस्थित छौँ, रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रा लिएर। आज हामी तपाईँको साथमा छौँ, म इन्द्र,
म डोल्कर।
आज हामी तपाईँलाई मिठा मिठा गीत सङ्गीत त सुनाउनेछौँ, त्यसका अलावा सूचना समाचारहरू पनि हामीसँग छन् र केही रमाइला प्रसङ्गहरू पनि हामीसँग छन्, तपाईँलाई यस बिचमा सुनाउने प्रयास गरिरहेछौँ। आज हामी विशेष रूपमा आजदेखि एक दुई दिन अघिदेखि लागेको मङ्सिरलाई केन्द्रबिन्दु बनाएर गफ गर्नेछौँ। मङ्सिर भनेको नेपाली कल्चरको हिसाबले विवाह मौसम हो, विवाह मौसमको बारेमा पनि छोटकरीमा हामी कुरा गर्नेछौँ र कार्यक्रम सुरु गरौँ हामी सदा चाहिँ समाचारबाट। कार्यक्रमको सुरुमा सदा चाहिँ समाचारहरू, समाचार भुटानबाट सुरु गर्छु म। भुटानको टुरिज्म काउन्सिलले 15 पर्यटन व्यवसायी र 25 टुर गाइडलाई पर्यटन र टुर नियम उल्लङ्घन गरेको आरोपमा कारवाही गरेको छ। पारो र थिम्पूमा गरिएको छड्के जाँचका क्रममा काउन्सिलले 11 गाइडहरूले लाइसेन्स बिना काम गरेको, 13 जनाले काम गर्दा लाइसेन्स नबोकेको र 1 जनाले काम गर्दा तोकिएको लुगा नलाएको भेटिएको थियो। लाइसेन्स बिना नै गाइड राख्ने पर्यटन व्यवसायीलाई जनही नगुल्ट्रम 5,000 का दरले फाइन तिराइएको छ भने अन्यलाई वार्निङ लेटर पठाइएको छ। पुनः नियम उल्लङ्घन गरे अनुमति पत्र खोसिने जानकारी उनीहरूलाई दिइएको छ। तोकिएको फाइन नतिरेसम्म ती संस्थाको लाइसेन्स पनि खोसिएको छ। केही समय अघि मात्र पर्यटन व्यवसायीको अनुरोधमा अक्टोबर महिनामा बढ्ने पर्यटकहरूको चापलाई थेग्न लाइसेन्स बिना पनि टुर गाइडको रूपमा काम गर्न सक्ने अस्थायी अनुमति काउन्सिलले दिएको थियो। हाल भुटानमा 1,390 जनाले टुर गाइडको लाइसेन्स लिएका छन्। भुटानले आगामी वर्षसम्ममा 11 लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। लगानीको सर्वोच्च निकाय ड्रुक भुटानको लगानीको सर्वोच्च निकाय ड्रुक होल्डिङ्स एन्ड इन्भेस्टमेन्टले उसका 19 जना उच्च पदस्थ कर्मचारीको तालिमका लागि अमेरिकी डलर 46,800 अर्थात् नगुल्ट्रम 23,40,000 खर्च गर्ने भएको छ। उनीहरूले दुबईमा कर्पोरेट गभर्नेन्स सम्बन्धी तालिम लिनेछन्। सो संस्थाले कर्पोरेट गभर्नेन्समा सुधार गर्न विश्व ब्याङ्कबाट अमेरिकी डलर 5 लाख अनुदान पाएको थियो। ड्रुक होल्डिङ्स एन्ड इन्भेस्टमेन्ट्स व्यापारिक प्रयोजनका लागि स्थापना गरिएका सरकारी संस्थाहरू हेर्ने केन्द्रीय निकाय हो। हालैका वर्षहरूमा उसले कर्मचारीको तलब भत्ता बढाएको र खुलेआम भ्रष्टाचार गरेको भन्दै निकै आलोचित बनेको छ। अन्यतिरको तुलनामा यो संस्था र ऊ अन्तर्गतका निकायमा काम गर्ने कर्मचारीको तलब दोब्बर छ। डिएचआईका निर्देशकहरूको मासिक तलब नगुल्ट्रम 1,40,000 छ भने प्रत्येक बैठकको भत्ता नगुल्ट्रम 15,000 तोकिएको छ। शरणार्थी दर्तामा छुटेका भुटानीहरू दर्ता पाउँ भन्दै अनसनमा बसेका 15 जनामध्ये 4 जनाको स्वास्थ्य नाजुक भएपछि उपचारका लागि शिविरकै अस्पतालमा भर्ना गरिएको छ। यसबाहेक अर्को 1 जनालाई भने दमक आम्दा अस्पताल लगिएको छ। उनीहरू गत मङ्गलबारबाट अनसनमा बसेका हुन्। नेपाल सरकारले भने उनीहरूको मागको कुनै सुनवाई गरेको छैन। झापाका प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई अनसन तोड्न आग्रह गरेका छन्। गत वर्षदेखि नै उनीहरू यस्तै आन्दोलनमा रहे पनि उनीहरूले दर्ता पाउन सकेका छैनन्। पछिल्लो जानकारी अनुसार खुदनाबारी र शनिश्चरी शिविरमा पनि यस्तै प्रकारको अनसनको तयारी भइरहेको छ। यसैबीच ह्युमन राइट्स अर्गनाइजेसन अफ भुटान अथवा युरोपले अनसनकारीको बिग्रदो स्वास्थ्यबारे चिन्ता व्यक्त गरेको छ। उसले राष्ट्रसङ्घीय शरणार्थी आयोग र नेपाल सरकारले उनीहरूको मागलाई मानवीय आधारमा सुनवाई गर्न अनुरोध समेत गरेको छ। यस्तै दक्षिण अस्ट्रेलियामा बस्ने भुटानीहरूले पनि नेपाल सरकारलाई उनीहरूको मागको सम्बोधन गर्न भनी अनुरोध पत्र पठाएका छन्। युरोपले भनेको छ शरणार्थीले दर्ता पाए उनीहरूको बाँच्ने आधार र बच्चाको भविष्यको बारे केही ढुक्काउने वातावरण बन्ने थियो। उसले भनेको छ समस्यालाई सम्बोधन नगरिए 3,749 भुटानी राज्यहीन भएर बाँच्नेछन्, जुन अन्तर्राष्ट्रिय समुदायको लागि चिन्ताको विषय हो। अब नेपाल सम्बन्धी समाचार। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निकट नेताहरूले अप्ठ्यारोमा परेको बेला आफूलाई प्रतिरक्षा नगरेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई सशङ्कित भएका छन्। उनले राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल मार्फत दाहाल निकट नेताहरूसँग छलफल चलाएका छन्। पछिल्लो पटक जम्बो मन्त्रीमण्डल बनाउँदा होस् या भारतसँग बिप्पा सम्झौता गर्दा सरकार बाहिर रहेका दालका किचन क्याबिनेट नेताहरूले सरकारको प्रतिरक्षा नगरेपछि भट्टराईले छलफल सुरु गरेका हुन्। दाहाल निकट नेताहरू पोलिट ब्युरो सदस्यहरू घरिबोल गजुरेल, अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत सरकारको काम कारवाहीबारे बोलेका छैनन्। शान्ति प्रक्रिया सम्बन्धी भएको सात बुधे सहमति अन्तर्गत सेना समायोजनको पक्षमा भने उनीहरू खुलेरै लागेका छन्। स्वयं दाहालले पनि सरकारका काम कारवाहीबारे टिप्पणी गरेका छैनन्। उपाध्यक्ष मोहन वैद्य पक्षले सरकारको औचित्य समाप्त हुन लागेको बताइरहेको बेला दाहाल निकट नेताहरूको असहयोग हुँदा भट्टराई सशङ्कित भएका हुन्। सरकारमा भएका दाहाल निकट नेताहरूमा अर्थमन्त्री वर्षमान पुन बाहेक अन्यले भट्टराईको खासै प्रतिरक्षा गरेका छैनन्। उपप्रधान तथा एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ समेत भट्टराईप्रति असन्तुष्ट छन्। भारतसँग बिपा सम्झौता गर्दा असहमति जनाएका थिए उनले। टिप्पणीकारहरूका अनुसार दाहाल र एमाले अध्यक्ष खनालले विज्ञ समूह बनाउन सरकारले दर्ता गरेको विधेयक फिर्ता लिन भट्टराईलाई बाध्य बनाएपछि मधेसवादी दलहरूले सरकारलाई दिएको सहयोग फिर्ता लिने र सरकार ढल्ने अनुमानका आधारमा पाइला चालेका थिए। तर मधेसवादी दलहरूले पछि नहटेपछि उनीहरू जिल्ला परेका छन्। मधेसवादी दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन्। तर तीन दलले गरेको निर्णय राज्य पुनर्संरचनाका लागि आयोग गठन गर्ने निर्णयलाई भने आलोचनात्मक समर्थन गरेका छन्। प्रमुख तीन दल एकीकृत माओवादी, काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूले शान्ति र संविधानका लागि आफूहरूबीच निरन्तर एकता रहने दृढता व्यक्त गरेका छन्। विश्वासको राजनीति वातावरण बनेको भन्दै उनीहरूले एकै मञ्चबाट उभिएर समानतामा आधारित लोकतान्त्रिक संविधान बनाई छाड्ने वाचा समेत गरे। चौतारामा शनिबारबाट सुरु सिन्धुपाल्चोक महोत्सवको संयुक्त रूपमा उद्घाटन गर्दै तीन शीर्ष नेताहरूले घुमौरो बाटो हिँडेर भए पनि अन्त्यत आफूहरू कार्तिक 15 गते आशालाग्दो सहमति गर्न सफल भएको बताए। एकै हेलिकप्टरमा आएका उनीहरूले शान्ति र संविधानमा देखिएका विवाद राजनीतिक सहमतिकै आधारमा समाधान गर्नतर्फ पनि अघि बढ्ने प्रतिबद्धता समेत जनाए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानका लागि पार्टीले पूरा भूमिका खेल्ने दृढता व्यक्त गरे। शान्ति र संविधान सबैको चाहना भएको उल्लेख गर्दै दाहालले छिट्टै पूरा हुने विश्वास समेत दिलाए। एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानमा केही ढिलाइ भए पनि राजनीतिक दल घुमाउरो बाटो हुँदै सहमतिका बीच उभिन पुगेकाले यसले गति पाउने बताए। उनले राज्य पुनर्संरचना, शासकीय स्वरूप र निर्वाचन प्रणाली, संविधान निर्माणका तीन विवाद सहमतिबाटै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे। काङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र संविधानमा माओवादी भूमिका अत्यन्त सकारात्मक रहेको बताए। स्थायी शान्ति, संविधान र विकासका लागि काङ्ग्रेस दृढ रहेको दोहोऱ्याउँदै देउवाले सात बुँदे र राज्य पुनर्संरचना आयोग बनाउने सहमतिले दलबीच विश्वास बढाएको धारणा राखे। राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकीकरण अभियान थालेको बताएका छन्। विचार मिल्ने पार्टीहरू बीचको एकीकरणपछि देशको चौथो राजनीतिक शक्तिको रूपमा स्थापित हुने उनको दावी छ। राप्रपा राजपा र राप्रपा नेपाल बीच एकीकरणका लागि थुप्रै पटक अनौपचारिक कुराकानी भइसकेको छ। थापाले भने तीनवटै पार्टी राप्रपाबाट टुक्रिएका हुन्। प्रमुख राजनीतिक दलहरूले साना दलहरूलाई उपेक्षा गरी हरेक निर्णय गर्ने गरेको गुनासो उनले गरे। यस्तो कार्यले पनि हामी बीच एकीकरण आवश्यक छ उनले भने। थापाले एकीकरण गरिएका सबै पार्टीका कार्यकर्तालाई सम्मानजनक स्थान दिने पनि बताए। एकीकरणपछि केन्द्रीय अधिवेशनले तय गर्ने उनले जानकारी दिए। प्रमुख दलहरूबीच भएको सहमति सकारात्मक भएको अध्यक्ष थापाले टिप्पणी गरे। सात बुँदे सहमतिले बृहत्तर राजनीतिक व्यवस्थामा दीर्घकालसम्म प्रभाव पारेको बताउँदै सहमतिबाट पछि हट्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। यससँगै हामी आजको समाचारबाट यति नै। हामी अर्को साता फेरि तपाईँलाई भुटान र नेपालका ताजा समाचारहरू लिएर आउनेछौँ। अहिलेलाई हामी एउटा गीत बजाउँछौँ।
बोले नि मनसँग मन बोल्न बाकी छ समाउनु हात माया तिमीले साथ माया तिमीले बाकी छ हिउँद बाकी छ बर्खा घामैले फुल्न बाकी छ माछी मार्ने हो बहिनी छैन नि धरिया कसो गर्ने मनमा बगेको
जी पानी भारी झाझको मलाई हरेक पल सपनी तिम्रै
सजाई सके हृदय भारी मुखले का बोल्न बाकी छ
श्रोताहरू तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो एउटा मिठो धुन कोही मेरो नेपाली चलचित्रबाट। आज हामी तपाईँसँग अहिले छौँ रेडियो एडिलेडमा 101.5 मेगाहर्जको यो तरङ्गमा भोइस अफ साङ्गला लिएर। तपाईँ अहिले प्रत्यक्ष अनलाइन मार्फत पनि सुन्दै हुन्छ हामीलाई radio.adelaide.edu.au। तपाईँको फुर्सदको समयमा तपाईँले आज सुन्न सक्नुभएन ताजा भने तपाईँले आफ्नो फुर्सदको समयमा अथवा रिपिट गरेर फेरि सुन्न चाहनुहुन्छ भने हामीलाई ipajournal.com अर्थात् www.ipajournal.com गएर पनि तपाईँको फुर्सदको समयमा भोइस अफ साङ्गला सुन्न सक्नुहुनेछ। तपाईँलाई हामीले यसअघि पनि भनिसकेको थियौँ आज मङ्सिरको यो रमाइलो के भन्ने होइन पर्व जस्तै भनौँ अथवा भनौँ यो कल्चरको विषयमा हाम्रो डोलकर्जीले सुरु गर्नुहुन्छ विवाहको लागि तयार भएर बस्नुहुन्छ के बोल्नको लागि भन्दै।
ए होइन, अब जस्तै मङ्सिर महिना अब विवाहको मौसम भनेर पनि भनिन्छ होइन मङ्सिर महिनालाई। भनेपछि अब हजुरहरू कोही अब विवाह गर्दै हुनुहुन्छ होला अथवा मङ्सिर महिना विवाहको महिना परेपछि त धेरैजनाको अब वेडिङ एनिभर्सरी पनि आउँदै होला होइन। त्यो भएपछि अब वेडिङ एनिभर्सरी आउँदै गर्नेहरू उहाँ र कसैको बिहा हुँदैछ भने उहाँहरूको लागि हाम्रो तर्फबाट शुभकामना छ।
तपाईँले यस यो मङ्सिर महिनामा एनिभर्सरी श्रोताहरू एनिभर्सरी तपाईँको चल्दैछ अथवा विवाह कसैको तपाईँ साथीहरूको हुँदैछ भने फेसबुकमा शुभकामना पठाउन नबिर्सिनु होला। हामी फेसबुकमा अनलाइन रहनेछौँ कार्यक्रमभरि।
हजुर, अब म पनि जाँदैछु होइन अर्को हप्ता दुईवटा बिहेमा भनेपछि विवाहको मौसम खुब चलिरहेको छ अब हामीले सायद फेसबुकमा पनि धेरै फोटोहरू हेर्न पाउँछौँ होला
रोलगरजी भन्नु न तपाईँ यो के अरे एडिलेडमा चाहिँ बिहा गर्ने यो कल्चर कसरी चल्दैछ हाम्रो एकदम पिक्युलियर नेपाली कल्चरबाट बिहा गरिँदैछ कि यतैको अस्ट्रेलियन ढाँचा काँचा अनुसार नै तयारी हुँदैछ
अब त्यो त सबैको एउटै हुँदैन होइन अब कस्तो हुन्छ भने प्रायःले चाहिँ अब यहाँ विवाह गरे पनि अब आमा बाबाहरू त यहाँ हुनुहुन्न नि त नभएको कारणले चाहिँ अब नेपालमै गएर बिहा गर्छन् होइन तर अब एडलेडमा आएर अब अस्ट्रेलियामा आएर बसोबास गरिसकेपछि चाहिँ अब एउटा सोसियल ग्रुप चाहिँ अब यहाँको यहीँ नै अब सबैजना साथी अब दाजुभाइ दिदीबहिनी भनेर बसिसक्छौँ होइन भने चाहिँ हाम्रो सोसाइटी धेरै बढिसकेको हुन्छ नि त यहाँ अनि त्यो कारणले चाहिँ अब यहाँ आएपछि पनि पार्टी एउटा पार्टी दिने भन्ने एउटा चलन चाहिँ गरिएको छ होइन अनि कसैले यहीँ पनि बिहे गर्छन् अब जस्तै मन्दिरमा अब जस्तै यहाँ गणेश मन्दिर छ कृष्ण मन्दिर छ होइन त्यहाँ गएर बिहे गर्न सक्नुहुन्छ अनि यहाँ पण्डितजीहरू पनि हुनुहुन्छ अब यहीँ बसेर पनि बिहे गर्नेहरू छन् होइन
अब त्यो चाहिँ कस्तो कल्चरल त्यो तरिकाहरू सबै अपनाउने गरिन्छ कि जस औपचारिकता मात्रै पुरा गर्ने
अब मैले देखेको अनुसारले चाहिँ अब कसैले यहीँ विवाह गर्न चाहनुहुन्छ भने अब सकेसम्म त उहाँले जति सक्छ कल्चर एउटा ल्याउँछु भन्ने गर्न खोज्नुहुन्छ होइन तर जे जस्तो भए पनि आफ्नो नेपालमा नहुँदाखेरि केही कमी त भइहाल्छ
कल्चरको सामग्रीहरू पनि सबै पुग्न नपुग्न सक्छ
हजुर हजुर अनि केही कमी भएको कारणले अब त्यो कमी त हुन्छ तर यहाँ आएर पनि त्यतिसम्म गर्नु पाउँदा चाहिँ अथवा गर्नु भइरहेको त्यो त एकदमै राम्रो हो आफ्नो कल्चर यहाँ ल्याउनु त
कतिपय अवस्थामा चाहिँ हामी काममा व्यस्त भएको कारणले गर्दाखेरि अथवा भनौँ हाम्रो फुर्सदको समय नमिलेका कारणले गर्दाखेरि बिहा पनि शनिबार आइतबारको मेलोमेसो पुग्छ कोही कोही बेला
हजुर अब त्यही त त्यो साहित अब जुन अहिले हामीले अब मङ्सिर महिनाको साहित भनेर भनिरहेको छौँ अब साहित नै मिलाउनु पर्छ अथवा मिलाउन सकिन्छ भन्ने पनि हुँदैन यहाँ चाहिँ अब जस्तै अब आफ्नो स्पेसल डे हुन्छ कसैको त्यसमा गर्छु अथवा छुट्टीको टाइम हुन्छ अथवा भनौँ न केही टाइम मिल्ने हिसाबले गर्छन् अब त्यो एउटा मौसम नै अथवा विवाहको मौसम नै हुनुपर्छ अथवा साइत जुड्नै पर्छ भन्ने चाहिँ त्यो चाहिँ हुँदैन
डोलगरजीले साइतको कुरा गरिहाल्नुभयो श्रोताहरू यसपालिको मङ्सिरको साइत तपाईँहरूलाई म भनिहाल्छु आज 4 गते हुँदैछ मङ्सिरको गतेको हिसाबले तपाईँले गन्ती गर्नुहुन्छ भने भोलि 5 गते र पर्सि 6 गते दुईवटा साइत छन् यो वर्षको मङ्सिरमा त्यसपछि 13 गते अर्को साइत परेको छ त्यसपछि अन्तिम अर्को साइत भनेको 18 र 19 गते 5 साइत छन् 2068 सालको मङ्सिरमा 5 साइतमध्ये कुन चाहिँ साइतमा तपाईँहरू बिहा गर्दै हुनुहुन्छ
यो खास भन्नुपर्दाखेरि यो साइत चाहिँ मैले पनि टिपेर ल्याएको थिएँ आज है इन्द्रजी अनि अब भोलिदेखि अब विवाहको मौसम सुरु हुँदैछ भनेपछि अब हजुरहरूलाई शुभकामना छ र अब हाम्रो तर्फबाट हामीले केही गर्न सक्छौँ भने अब जस्तै हजुरहरूले हामीलाई यहाँ भोइस अफ साङ्ग्रिलामा मेसेज पठाउनु र हामीले हजुरहरूको मेसेज पढिदिनेछौँ अथवा शुभकामना दिइदिनेछौँ होइन
हजुर श्रोताहरू यो मौसम विवाहको मौसमबारे अरू भनौँ नेपाली विवाहको लागि चाहिने सामग्रीको बारेमा थप हामी कुरा गर्नेछौँ अहिलेलाई छोटो गीत फेरि बज्दैछ तपाईँहरूको लागि मिठो धुन सुन्नु होला त्यसपछि विवाहको मौसमबारे फेरि कुरा गर्छौँ हामी श्रोताहरू तपाईँ अहिले नेपाली गीत मिठो धुन सुन्दै हुनुहुन्थ्यो विधान श्रेष्ठको स्वरमा निकै रमाइलो गीत थियो तपाईँलाई हामी आज मङ्सिर महिनाको यो विवाह मौसमको बारेमा केही जानकारी दिइरहेछौँ छलफल गरिरहेछौँ यसको विषयमा तपाईँ पनि जानकारी छ तपाईँहरू छ पनि यसबारेमा भने तपाईँहरू पनि हामीलाई लेख्नु होला हामी फेसबुकमा अनलाइन छौँ के अरे डोलकरजी फेरि तपाईँ अघि पनि भन्दै हुन्थ्यो के भन्न भन्न खोज्दै हुन्छ बिचमा है यो नेपाली कल्चर अनुसार विवाह गर्नेहरूको लागि साउथ अस्ट्रेलियामा उपलब्ध सामग्रीहरू के छन् तपाईँ त यो विषयमा अलिकति के व्यापार जस्तो पनि गर्नुहुन्छ के अरे
खासै मेरो फेसबुकमा प्राइड नेपाल भनेर एउटा फेसबुक एकाउन्ट छ होइन हजुरहरू सायद एडलेडको 50% भन्दा धेरैजना त्यसमा अब मेरो साथी हुनुहुन्छ होला सायद मैले चाहिँ खास
भनेपछि धेरै साथीहरूले साउथ अस्ट्रेलियामा बस्ने साथीहरूले चाहिँ डोलकरजीले के बेच्नुहुन्छ भन्ने कुरा थाहा छ
हजुर मैले चाहिँ अब प्राइड नेपालमा सकेसम्म चाहिँ अब भनौँ न हाम्रो नेपालको कल्चरको सामानहरू ल्याउँछु भन्ने एउटा आफ्नो प्रयास छ होइन
विवाह मौसमको लागि मिल्ने सामग्री भन्नु
विवाह त्यही अब त्यही एउटा कल्चरको कुरा गर्दाखेरि चाहिँ विवाह मौसमको लागि चाहिने सामग्री भनेपछि अब जस्तै लुगा कपडा जस्तै अब भनौँ न अब दुलहीले लाउने साडी भयो होइन अब जस्तै गरेर दुलाले लाउने दौरा सुरुवाल होइन
कोट प्यान्ट
कोट प्यान्ट त यहीँ पाइन्छ तर अब आफ्नो एउटा कल्चर झल्काउने हो भने चाहिँ अब एउटा दौरा सुरुवाल जुन
ढाका टोपी
ढाका प्लेन दौरा सुरुवाल अथवा ढाकाको दौरा सुरुवाल अहिले जुन एकदमै छ होइन चर्चित छ होइन यहाँ अब नेपालमा पनि अनि त्यसै गरी अब केटा मान्छेलाई त अब दुलालाई त त्यति सामान चाहिँदैन तर दुलैलाई त धेरै नै चाहिने हुन्छ होइन जस्तै अब साडी सँगसँगै अब गहनाहरू पनि अब एकदमै जरुरी हुन्छ दुलैको लागि चाहिँ त्यही कारणले मसँग अब चुरा पोते सिन्दुर टिका जुन हामीलाई दुलैलाई चाहिने सामानहरू छ होइन
त्यसै सौभाग्य तिलहरीहरू पनि मुन्द्राहरू
हजुर अनि अब अहिले त सुनको भाउ पनि एकदमै एकदमै माथि छ होइन अब त्यही कारणले चाहिँ मैले के सोचेँ भने अब यहाँ एडलेडमा बसेर भनौँ न विदेशमा बसेर पनि अब पार्टी साटीमा लाउनलाई अथवा विवाहमा लाउनलाई अथवा यतिकै पनि लाउनलाई होइन अब गोल्ड प्लेटेड सामान जुन चाहिँ सुनको जलप लाको गहनाहरू छ होइन त्यो चाहिँ मेरो फेसबुक पेजमा फोटो एल्बममा अब गोल्ड प्लेटेड भनेर राखिएको छ. त्यो फोटो हेर्नुहोस्, यदि हजुरहरूलाई मनपर्छ भने मलाई खबर गर्नुहोस् र मैले मगाई अर्डर गरिदिन्छु त्यो सामानहरू होइन. त्यसै गरी मैले साडीको पनि गरिरहेको छु बिस्तारी. अब जुन चाहिँ मैले आज हालेर आएको छु फेसबुकमा त्यो चाहिँ एउटा विवाह मौसम भनेर रातो साडीहरू दुलहीको लागि प्लस
साडी सायद घुम्रो पनि हुनुपर्ने होला सायद.
हजुर, अब त्यो त अर्डर अब कसैलाई होइन, अब मैले चाहिँ अब यति पनि गर्न सक्छु कि अब कसैलाई एकदमै स्पेसल अब होइन मलाई एकदमै स्पेसल विवाह गर्ने हो हामी, मलाई चाहिँ यस्तो टाइपको साडी अथवा घुङ्घर त्यो जुन अब घुङ्घट होइन अब सबै चिज यदि कसैलाई चाहिन्छ र मैले यहाँ प्रोभाइड गरिदिनु सक्छ भने चाहिँ होइन त्यो पनि म गर्न तयार छु होइन. हजुरहरू मलाई फेसबुकमा लेख्नुहोस् र त्यही बा पछि त्यो पछि मैले हजुरहरूलाई भन्नेछु अब त्यो मैले गर्नु सक्ने सक्छु कि सक्दिनँ भनेर.
ढोलकरजीले विवाह मौसमका ममा चाहिने सामग्रीहरूको बारेमा धेरै जानकारी दिनुभयो. तपाईँहरूलाई पनि यदि विवाह मौसमको लागि चाहिएको छ सामग्री अथवा विवाह मौसम मात्रै होइन हाम्रो कल्चरको हिसाबले पनि यो सामग्रीहरू हाम्रो लागि प्रिसियस हुन्छन् जतिखेर पनि हामीलाई चाहिए आवश्यक पनि पर्छ. प्राइड नेपाल हाम्रो डोलकरजीले खुब चलाउनु भएको छ, तपाईँहरूलाई चाहियो भने उहाँहरूलाई सम्पर्क गर्नु होला, सायद फेसबुकमा एड गर्न सक्नुहुन्छ डोलकरजीलाई. त्यसपछि तपाईँले पनि आफ्नो कल्चरको हिसाबले कल्चरलाई चाहिने होइन हाम्रो मनपर्ने सामग्रीहरू पाउन सक्नुहुन्छ. अब श्रोताहरू फेरि हामी अर्को गीत बजाउन लागिरहेछौँ, यो अहिलेको विवाह मौसमसँग सम्बन्धित गीत छ, अनिल सिंहको इन्जिन गाडीमा सुन्नु होला. त्यसपछि फेरि अरू सामग्री लिएर आउनेछौँ.
मर्द को छोरो हुँ म लगाई लादिन एक बार समय हाथ
श्रोताहरू, अनिल सिंहको इन्जिन गाडीमा लैजान्छु चढाएर भन्दै थियो अनिल सिंह। सायद दुलहीलाई विवाहको मौसममा उहाँहरूले चढाएर लाग्नु भएको थियो होला। तपाईँ अहिले रेडियो एडिलेडमा भोइस अफ साङ्गीलाई सुन्दै हुनुहुन्छ। तपाईँ 101.5 मेगाहर्जमा सुन्दै हुनुहुन्छ तरङ्गमा भने, अनलाइनमा तपाईँ सुन्न चाहनुहुन्छ भने radio.adelaide.edu.au पनि तपाईँले अहिले प्रत्यक्ष रूपमा संसारभर सुन्न सक्नुहुन्छ। तपाईँले आज सुन्न सक्नु भएन र तपाईँको फुर्सद मिलेन भने तपाईँ, अथवा आज सुनेर पनि फेरि तपाईँले रिपिट गर्न चाहनुहुन्छ भने, तपाईँले कुनै पनि समयमा आफ्नो फुर्सदको समयमा सुन्न सक्नुहुन्छ ipajournal.com। अब हामी विवाह मौसमबाट अलिकति अर्कोतिर गएर डोलकरजीले एउटा स्वास्थ्य सम्बन्धी सानो जानकारी ल्याउनु भएको छ। डोलकरजी
हजुर, यो चाहिँ अब दाँत सम्बन्धीको एउटा हेल्थ टिप्स हो होइन। काठमाडौँ मङ्सिर 3 दाँतको स्केलिङ सफाई व्यावसायिक हुन्छ भने हृदयाघात र पक्षाघातको जोखिम स्वाट्टै घट्छ। अमेरिकन हार्ट एसोसिएसनको वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको यो प्रतिवेदन 1,00,000 व्यक्तिमा गरिएको अध्ययनमा आधारित छ। त्यसअनुसार जो व्यक्ति डेन्टिस्ट वा डेन्टल हाइजिनिस्टबाट नियमित रूपमा दाँतको स्केलिङ्स गराउँछ उनीहरूमा हृदयघाटको खतरा 24% कम हुन्छ। दाँतको सफाइबारे चेतनशील 13% व्यक्तिमा स्ट्रोकको खतरा समेत धेरै कम हुन्छ, जबकि दाँतको सफाइलाई सामान्य रूपमा लिने व्यक्तिहरूमा हृदयघाट र पक्षाघातको खतरा दाँत स्वच्छ राख्ने व्यक्तिको दाँजोमा बढी हुन्छ। यो अध्ययनमा सामेल व्यक्तिहरूको मुख स्वास्थ्यबारे 7 वर्षसम्म निरन्तर विश्लेषण गरेपछि अनुसन्धानकर्ताहरू माथिको नतिजामा पुगेका हुन्। वैज्ञानिकहरूको अनुसार 2 वर्ष न्यूनतम 1 नत्र 2 पटक दाँत सफा गराउनुपर्छ। ताइवानको राजधानी स्थित भेटरन्स जनरल अस्पतालका कार्डियोलोजिस्ट एमली चेन भन्छन्, दाँत सफा नभए मुटु रोगका लागि जिम्मेवार सूक्ष्म जीवनको वृद्धि बढी हुन्छ, तर नियमित रूपमा दाँत स्केलिङ गरिए यस्ता सूक्ष्म जीव उत्पन्न हुन पाउँदैनन्। अर्को छ अब लसुन मुटुलाई वरदान। इमोरी विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताका अनुसार लसुनको तेल मुटु रोगका लागि धेरै लाभदायक हुन्छ। मुख्यत हृदयघातपछि रोगीलाई स्वास्थ्य राख्न लसुनको तेल धेरै प्रभावकारी देखिएको हो। लसुनको तेलमा डाइलिल ट्राइसल्फाइड नाम गरेको पदार्थ हुन्छ, जसले कार्डियक सर्जरीका बेला मुटुलाई शुद्ध राखिरहन मद्दत पुर्याउँछ। अनुसन्धान अनुसार डायलिल ट्राइसल्फाइडलाई हाइड्रोजन सल्फाइडको विकल्पका रूपमा उपयोग गर्न सकिन्छ। भनेपछि लसुन चाहिँ हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो रहेछ होइन, र त्यो चाहिँ अब यहाँ हाम्रो नेपालमा मात्र नभएर अस्ट्रेलियामा पनि अथवा विदेश विदेशमा पनि त्यसलाई चाहिँ एकदमै औषधिको रूपमा मान्छन्।
श्रोताहरू, यो स्वास्थ्य टिप्स भन्दा भन्दै बिचमा हामीलाई आशिष वाग्ले र शर्मिलाजीले एउटा सानो विशेष पठाउनु भएको छ। उहाँले वेडिङको विशेष, विवाहको विशेष भन्नुभएको छ इन्दु र रिनाजीलाई, तर उहाँले खोल्नु भएको छैन खासै यो विवाह एनिभर्सरी हो कि उहाँले नयाँ विवाह गर्न लाग्नु भएको। जे होस्, उहाँलाई भोइस अफ साङ्गीलाको तर्फबाट पनि शुभकामना हामी दिन चाहन्छौँ। त्यस्तै अर्को सन्देश पठाउनु भएको छ हाम्रो नियमित श्रोता खगेन्द्र खतिवडाजीले। अहिले खास गरी इक्जामको मौसम चलिरहेको कारणले गर्दाखेरि सबै विद्यार्थीहरूलाई 11-12 अहिले एक्जामको मौसम भएको कारणले गर्दाखेरि एक्जामको सफलताको कामना गर्दै खगेन्द्र खतरवडालजीले सबै 11-12 पढ्ने विद्यार्थीहरूलाई शुभकामना पठाउनु भएको छ। त्यस्तै आशिष र शर्मिलाजीले चाहिँ सम्झिनु भएको छ मुना दाई, समीर भण्डारी, सञ्जय पुरी र विशेष गरी चाहिँ समीर भण्डारीजीलाई 1 केजी माछा मार्न सक्नु भयो र आज उहाँले सायद फिसिङ जानुभएको छ होला, त्यसको लागि पनि बधाई दिनुभएको छ आशिष वाग्लेजीले। श्रोताहरू, तपाईँलाई फेरि अर्को गीत सुनाउने पालो आएको छ अहिले, माया के होला भन्ने बोलको गीत, बेहुली चलचित्रबाट तपाईँलाई सुनाउँदैछौँ अहिले।
It has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
हजुरहरू सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिया रेडियो एडलेट 101.5. अब हामी कुरा गरौँ पाठशालाको बारेमा, जुन चाहिँ यहाँ हरेक आइतबार सुनिल दाईले चलाउनुहुन्छ, होइन? पाठशाला चाहिँ के हो भन्नुपर्दाखेरि, त्यहाँ चाहिँ हरेक दुई हप्ताको आइतबारमा बच्चाहरूलाई अब जस्तै नेपाली कल्चर, नेपाली भाषा, संस्कृतिको बारेमा सिकाउने गर्छ. अब जस्तै अब कोही सानैमा नेपाल छोडेर यहाँ आएको हुन्छ, होइन? अब अथवा कोही यहीँ जन्मेको हुन्छ, त्यो भन्नुपर्दाखेरि अब आफ्नो नेपाली भाषा अथवा आफ्नो रीतिरिवाजहरू देखेको हुँदैन बच्चाहरूले. भनेपछि अब बच्चाहरूले त्यो सब बिर्सिनु पनि सक्छ. त्यो भएको कारणले चाहिँ यहाँ सुनिल दाईले अब पाठशाला भनेर, नेपाली पाठशाला भनेर खोल्नु भएको छ. त्यहाँ चाहिँ अब बच्चाहरूले, अब म यहाँ छँदा सधैँ पनि अब जस्तै धेरै कार्यक्रमहरू देखेँ जुनमा चाहिँ अब बच्चाहरू एकदमै इन्भल्भ भएको छ, अनि इन्भल्भ भएको कारणले अब बच्चाहरूलाई एकदमै एक्साइटेड पनि हुन्छ त्यो प्रोग्रामहरूमा. अनि त्यो कारणले बच्चाहरू सबैलाई नेपाली कल्चर, भाषा र संस्कृति के हो भनेर उनीहरूले बिर्सिँदैन. त्यसैले यदि हजुरहरूले पनि हजुरहरूको बच्चा बच्चीलाई नेपाली पाठशालामा लान चाहनुहुन्छ भने फेसबुक पेजमा नेपाली पाठशाला भनेर देख्न सक्नुहुन्छ, एड गर्नुहोस् र उहाँसँग कुराकानी पनि गर्न सक्नुहुनेछ. त्यसको डिटेल अब जस्तै कहाँ जाने र के प्रोग्राम हुन्छ भन्ने बारे त्यो चाहिँ मलाई एकदमै एक्ज्याक्ट अहिले थाहा भएन, तर फेसबुक पेजमा पाठशाला भनेर टाइप गर्नुभएपछि चाहिँ तपाईँले त्यसको सबै डिटेल पाउन सक्नुहुन्छ.
त्यसबाहेक पनि तपाईँले सम्पर्क गर्न, छिटो सम्पर्क गर्न चाहनुहुन्छ भने भोइस अफ साङ्गीला मार्फतबाट पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ. नेपाली समुदायले यो चलाएको यो पाठशाला सम्बन्धी थप जानकारी तपाईँले सुनिल दाईले पनि सम्पर्क गर्नुभयो भने उहाँबाट पनि जानकारी लिनुहुन्छ. यो नेपाली समुदायले सञ्चालन गरेको नेपाली भाषा, नेपाली संस्कृति, नेपाली परम्परा, नेपाली इतिहास सम्बन्धी हाम्रो भावी पुस्तालाई सिकाउने एउटा थलोको रूपमा विकास गरिएको छ. श्रोताहरू अहिले रेडियो एडिलेड 101.5 भोइस अफ साङ्गीलाई सुन्दै हुनुहुन्छ तपाईँ. मसँग अब एउटा रमाइलो सानो जानकारी जस्तो छ यो, है, तपाईँलाई सुनाइहाल्छु म. यो नेपाल सम्बन्धी एउटा कल्चरको विषयमा, हामी कल्चरको विषयमा बोल्दै गर्दा कल्चरको विषयमा अर्को जानकारी पनि मैले यहाँ लिएर आएको छु. कुनै बेला सूचनाको माध्यम भनेको कटुवाल प्रथा. कटुवाल श्रोताहरू, कटुवाल यो थर नथाम सम्झनु होला, यो कटुवाल प्रथाको विषयमा म कुरा गर्दैछु. कुनै बेला सूचनाको माध्यम भनेको कटुवाल प्रथा लोप हुँदै जान थालेपछि यससँगै जीविकोपार्जन गर्नेहरू अहिले वैकल्पिक पेसाको खोजीमा लागेका छन्। यो अर्घाखाँची नेपालको समाचार हो. गाउँको विकास निर्माणका काम गर्दा, वनको घाँस दाउरा फडानी गर्दा, मर्दा पर्दा, भोज भतेर वा विवाह व्रतबन्ध आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्याएर सबैलाई थाहा दिनु कटुवालको पुर्ख्यौली पेसा हो. यसरी सूचना तथा खबर जानकारी गराए बापत प्रत्येक घरबाट एक दुई पाथी अन्न उठाएर जीविका चलाउने कटुवाल प्रथा बढ्दो सञ्चार प्रविधिको विकासले गर्दा लोप हुने अवस्थामा पुगेको गैर सरकारी संस्था महासङ्घका जिल्ला सचिव चन्द्रमणि पाण्डेले बताएका छन्. सूचना र खबर गाउँ गाउँका रेडियो र पत्र पत्रिकामा प्रकाशन र मोबाइल तथा फोनबाट आदान प्रदान हुन थालेपछि गाउँले परम्परादेखि दिँदै आएको अन्न दिन नमानेकाले आफ्नो पेसा सङ्कटमा पर्दै गएको अर्घाका कटुवाल डुकबहादुर कटुवालले गुनासो गरे. घरमा बसेर साँझ बिहानको छाक टार्न मुस्किल भएपछि घर परिवारलाई सुन्न पाल्न अब वैकल्पिक पेसा खोज्नुको विकल्प नभएको कटुवालहरू बताउँछन्। अझै पनि अर्घाखाँचीका केही गाउँमा कटुवालहरू कटुवाली पेसा गालेर जीविकोपार्जन गर्दैछन्, तर बढ्दो सूचना र सञ्चारको सुविधाले उनीहरूको जीवनयापनमा भने असुविधा हुन थालेको छ। श्रोताहरू, रेडियोको यो तरङ्ग मार्फत बोल्दै गर्दाखेरि कटुवालको पेसामाथि हामीले पनि निकै अन्याय गरे जस्तो लाग्दैछ। डुलगरजी, कस्तो लाग्यो?
हजुर, मलाई यसको बारेमा चाहिँ खासै त्यति ज्ञान छैन है भन्नुपर्दाखेरि।
अब कटुवाल चाहिँ पुरानो पुर्ख्यौली पेसा हो। अब सञ्चार माध्यम खास गरी मोबाइल होइन, पत्र पत्रिका, रेडियो, टेलिभिजनले सबै सूचनाहरू दिइसकेको कारणले गर्दाखेरि चाहिँ कटुवालको पेसा सङ्कटमा पर्दै गएको छ। तर अब यो सञ्चार माध्यमको यो विकाससँगै त्यो पेसाहरूलाई जोगाइराख्न चाहिँ हमेहमे नै पर्ला अथवा नसकिएला होइन, तर त्यो पेसामा लागेकाहरूलाई चाहिँ वैकल्पिक रोजगारी अथवा अरू सृजनशील काममा कसरी लाउन सक्ने, अरू विकल्पका रूपमा रोजगार कसरी दिन सक्ने भन्ने कुरो चाहिँ स्थानीय स्तरमा र सरकारी स्तरमा पनि सायद छलफलको विषय बन्नुपर्छ होला। सरकार अथवा हामीले चाहिँ समाजमा संस्कृतिलाई जगेर्ना गरेर मात्र पनि धर हुँदैन, किनभने हामी विकाससँगै अगाडि बढ्नुपर्छ। श्रोताहरू, यो यदि मिठो प्रसङ्ग तपाईँलाई सुनाउँदा सुनाउँदै समयले निकै डाँडा काटिसकेको छ, हामी एउटा गीत बिचमा बजाउँछौँ। नेपाली लोक भाका निकै मिठो छ, यो पञ्चे बाजाको धुन छ, यहाँ राजु परियार र देवी घरतीको स्वर छ। तपाईँहरूलाई यो मिठो धुन
अब यो मिठो धुनपछि हामीसँग अर्को मेसेज आइसकेको छ यहाँ. यो चाहिँ समीर र सञ्जयजीले पठाउनु भएको हो आशिष वाग्लेजीको लागि. उहाँले भन्नुहुन्छ, तेन्जिङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ भनेर, र आशिषजीलाई माछा राम्रोसँग खानु भनेर. यो चाहिँ सायद अघि आशिषजीले चाहिँ समीरजीलाई मेसेज पठाउनु भएको थियो, त्यसको
रिप्लाई
आएको छ
यहाँ.
हजुर, अनि समीरजी र सञ्जयजीले मुना दाईको लागि पनि अर्को एउटा मेसेज पठाउनु भएको छ. यो चाहिँ मुनाजीको लागि, फिस र चिप्स स्वादले खानु भनेर. भनेपछि चाहिँ अब त्यहाँ
पार्टी चल्दैछ जस्तो छ. माछा
चाहिँ 1 किलो होइन कि 1 किलो भन्दा धेरै नै समातियो जस्तो छ यहाँ. भनेपछि धेरै ठाउँमा खाँदै गरिरहेको छ.
आशिषजी अथवा समीर सञ्जय सबै भेला भएर माछा खाँदै जस्तो छ. हामी यहाँ जिब्रो पड्काउँदै कुराकानी गर्दैछौँ. खानालाई पाए पनि यहाँ गन्ध कता कता आइरहेछ, माछा गन्ध मलाई मिठो मिठो खालको. श्रोताहरू, हामी अब करिब करिब अन्त्यतिर लागेछ. आज मैले ल्याएको छु एउटा इन्ट्रेस्टिङ टिप्सहरू ल्याएको छु यो फोर्ब्स पत्रिकाले, जसले चाहिँ विश्वका धनाढ्य व्यक्तिहरू को को हुन् यस वर्ष भनेर हरेक वर्ष निकाल्ने गर्छ. यसपालिको अङ्कमा चाहिँ यो पत्रिकाले अर्को पनि एउटा रमाइलो प्रसङ्ग निकालेको छ, विश्वमा सबैभन्दा शक्तिशाली व्यक्तिहरू को हुन् अहिलेको अवस्थामा. मैले 25 लिस्ट पत्रिकाले 70 जनाको लिस्ट बनाएको थियो, तर मैले 25 मात्र लिस्ट ल्याएको छु. तर त्यो जम्मै पढिदिनु होला, सायद म बिचमा केही केही व्यक्तिहरू जो हामीसँग सम्बन्धित हाम्रो नजिक पहुँचमा छन् अथवा हामीले चिन्छौँ प्रत्यक्ष रूपमा, उनीहरूको नाम पढ्छु. पहिलो 10 चाहिँ नाम म सेरेली पढ्छु है त, यहाँ श्रोताहरू सुन्नु होला. पहिलो विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा चाहिँ अमेरिकाका राष्ट्रपति बराक ओबामालाई त्यो पत्रिकाले राखेको छ. उहाँ 50 हुनुभएको छ. त्यसपछि दोस्रो शक्तिशाली व्यक्तिको रूपमा अहिले प्रधानमन्त्रीको रूपमा काम गर्दै गर्ने हुने रसियाका प्रधानमन्त्री भ्लादिमिर पुटिन. अर्को वर्षको सुरुतिर म फेरि राष्ट्रपति हुनुहुन्छ. इन्ट्रेस्टिङ होइन, 12 के समय अगाडि राष्ट्रपति हुनुभयो, त्यहाँदेखि फेरि प्रधानमन्त्री हुनुभयो, फेरि अर्को सालदेखि राष्ट्रपति हुने हुनुहुन्छ भ्लादिमिर पुटिन. उहाँ विश्वको दोस्रो शक्तिशाली व्यक्ति, उहाँ 59 हुनुहुन्छ अहिले. तेस्रो शक्तिशाली व्यक्तिमा चाइना, पिपल्स रिपब्लिक अफ चाइनाको राष्ट्रपति हो जिन्ताओ, 68 चौथोमा हुनुहुन्छ जर्मनीको चान्सलर एङ्गेला मार्केल, 57 त्यसपछि 5 तहमा हुनुहुन्छ बिल गेट्स है. यो बिल गेट्स भनेपछि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन का बिल गेट्स, जसले चाहिँ माइक्रोसफ्ट निकाल्नु भएको थियो होइन. उहाँ चाहिँ 5 स्थानमा हुनुहुन्छ, 56 छैटौँ स्थानमा 87 साउदी अरबियाका राजा अब्दुल्ला बिन अब्दुल अजिज अल साउद. 7 स्थानमा रोमन क्याथोलिक चर्चका पोप, 84 पोप बेनेडिक्ट. त्यसपछि 8 स्थानमा फेडरल रिजर्भ ब्याङ्क अफ अमेरिकाका चेयरम्यान बेन बर्नाक, 57 र 9 स्थानमा हुनुहुन्छ फेसबुकको फाउन्डर मार्क जुकरबर्ग, 27 र 10 स्थानमा हुनुहुन्छ डेभिड क्यामरोन, युके अथवा संयुक्त राज्य का प्रधानमन्त्री अहिलेका भारतीय प्रधानमन्त्रीलाई आफ्नो काबुमा राखेर देशमा निकै शक्तिशाली व्यक्तिको रूपमा देखिने हुने सोनिया गान्धी 11 स्थानमा पर्नु भएको छ. श्रोताहरू, समय निकै घड्किसकेको छ, त्यसैले हामीले अरू थप जानकारी अथवा अरू व्यक्तिहरूको बारेमा तपाईँलाई जानकारी दिन सकेनौँ. जाँदा जाँदै तपाईँलाई एउटा मिठो गीत छोड्दैछौँ अन्ज पन्तको. अर्को साता यही समय यही तरङ्गमा यही अनलाइनमा हामी तपाईँको साथमा विभिन्न सूचना, सङ्गीत र मनोरञ्जनका कार्यक्रमहरू लिएर आउनेछौँ. आजको लागि म इन्द्र र डोलकरजीलाई बिदा दिनुहोस्. शुभरात्रि.